اسی لیے موسیٰ کی دعا دیکھیے، وَاكْتُبْ لَنَا فِي هَٰذِهِ الدُّنْيَا حَسَنَةً، ہمارے لیے اس دنیا میں حسنہ لکھ. آپ مجھے بتا سکتے ہیں آپ کے کیا مانگ رہے ہیں حسنہ؟ ہمارے ہاں جو ایک تصور ہے حسنہ میں دنیا کی چیزیں، گھر، کوٹھی، بنگلہ، نہیں، نیکی کی توفیق. پیچھے بھی بتایا تھا آپ کو، نیکی کی توفیق مانگ رہے ہیں، صحت مانگ رہے ہیں، لوگوں سے بے نیازی مانگ رہے ہیں. لوگوں نے اب جا کے ہمارے ساتھ باتیں تو بڑی کرنی ہے، ہائے ایک وہاں گئے تھے، مر گئے، کھپ گئے، ہم لوگوں کی باتوں میں آ کر ریئیکشن میں نہ آئیں. دیکھیے جب کبھی دین کے نام پہ تکلیف ہو، بہت بڑے فتنے ہیں. بس اللہ نہ کرے آپ اسکول کلاس میں آ رہے تھے اور راستے میں گاڑی کو تھوڑی سی کوئی خراش آ جائے، بس وہ خراش جو ہے نا وہ دلوں کو پھڑ دیتی ہے بعض اوقات. صبر سے کام لیں اور مانگے کہ اللہ آج اس تکلیف کا بہتر دے، اور وفی الآخرہ آخرت کی حسنہ کے اللہ کی رضا اور جنت. دنیا میں نیکی کی توفیق، آخرت میں نیکی کا قبول ہونا. ان نہ ہدنا الیک، ہم تیری طرف آتے ہیں. ہدنا کا لفظ ہے نا، وہ یہ ہدن، اہدنا، ہادی، ہدنا کو اگر آپ بالکل لفظی ترجمے میں لکھیں گے نا تو ہوگا ہم نے ہدایت پائی. بعض کہتے ہیں کہ ان کے اس جملے ان نہ ہدنا الیک کی وجہ سے ان کو یہودی کہا جاتا ہے. یہ بھی ایک قول ہے، آپ کو پیچھے بھی لکھایا تھا کہ یہودی ان کو اسی جملے کی وجہ سے کہا جاتا ہے، لیکن یہاں یہ پتہ چلتا ہے کہ سب نے توبہ کر لی. اور پیچھے ہم پڑھ چکے کہ اللہ تعالیٰ نے ان سب کو پھر زندہ بھی کر دیا تھا. قال عذابی اصیب بھی من اشا، اللہ سبحانہ تعالیٰ نے فرمایا میرا عذاب تو اس کو پہنچے گا جس کو میں چاہوں گا. یہ لفظ اشا کو ذرا ہائی لائٹ کریں. عموماً ہم کیا پڑھتے ہیں، یشا، یہاں کیا اشا، اشا واحد متکلم ہے. اس کو پڑھتے ہوئے ایک دم مجھے ایسے لگا کہ اللہ تعالیٰ بہت قریب ہے. اللہ کہتے جو میں چاہتا نا وہ کرتا ہوں. ماشاء اللہ، انشاء اللہ، یہ وہی لفظ ہیں دونوں. اب یہاں ایک سوال دیکھیے، موسیٰ علیہ السلام نے دعا جمع کے سیگے میں کی تھی نا، فاغفر لنا، ہم سب کو دے، لیکن اللہ نے جواب واحد کے سیگے میں کیوں دیا؟ بات سمجھ آئیے؟ اس کا جواب نوٹ کر لیں کہ ہم دعائیں تو سب کے لیے کر رہے ہوتے ہیں، لیکن قبول صرف ان کے حق میں ہوتی ہیں جو ڈیزرو کرتے ہیں. اگر آپ نے وہ سنا ہو نا، دعا مومن کا ہتھیار ہے، تو اس میں مجھے لگتا ہے میں نے مثال بھی دی تھی کہ بعض دفعہ لوگ بیمار ہوتے ہیں، پریشان ہوتے ہیں، دکھی ہوتے ہیں، بچوں کے غم بہت سارے، ہم سب کے ساتھ زندگی بھر یہ لگا رہے گا اور لگا ہوا ہے. اب ایسے وقت میں کوئی آپ کے پاس آتا ہے کہتا ہے میرے لیے دعا کرو، ہمارا کیا کام ہے؟ دعا کر دیں، بس ختم. اب اس دعا کے ساتھ کیا ہوتا ہے؟ وہ دعا اللہ تعالیٰ کے فرشتوں کے ذریعے پہنچتی ہے اوپر. اب اس دعا کو دیکھا جاتا ہے کہ اس بندے نے اپنے غیر حاضر بھائی یا بہن کے لیے دعا کی. اب جب آپ نے کسی کے لیے کی نا تو فرشتے آپ کے لیے کر دیں گے. مثال ہے کہ کوئی بھی ایک سسٹر لے لیں، بریرہ، وہ بیمار ہے، کوئی باہر دور تھی، انہوں نے کہا دعا کے لیے، ہم کہتے ہیں اللہ تعالیٰ بریرہ کو صحت دے دے. اب آپ سب نے میں نے آمین کہہ دیا، فوراً ایک اللہ کا فرشتہ آئے گا جواب میں، وہ کہے گا اللہ ان سب کو بھی صحت دے دے. اب وہ بریرہ کو تو ایک طرف کریں، آپ کو اللہ تعالیٰ ہو چاہے گا تو صحت دے دے گا، ٹھیک ہے؟ اس لیے جو کسی کے لیے مانگتا ہے اللہ اس کو دیتا ہے. اب ہوگا کیا کہ وہ جو بریرہ کی دعا کی تھی وہ کدھر گئی؟ وہ جائے گی آسمان پہ. اللہ تعالیٰ فرشتے کہیں گے اللہ تعالیٰ ان بندوں نے اس بریرہ کے لیے دعا کا کہا ہے، اچھا لاؤ فرشتوں ذرا دیکھو کہ بریرہ پہ یہ بیماری آئی کیوں تھی. اب اس کا ریکارڈ کھلے گا، جب ریکارڈ کھلتا ہے تو اس کی کوئی ایسی خرابی، کوئی ایسی خامی جس کا ہمیں پتہ بھی نہیں، نہ انہوں نے بتایا. کبھی آج تک کوئی ہمیں یہ کہتا ہے کہ میری اس نافرمانی کی وجہ سے مجھے بخار ہو گیا، اب دعا کریں گے میری بیماری دور ہو؟ کبھی ہم لوگوں کو عذر تو نہیں بتا رہے ہوتے، ہم سمجھتے بھی کوئی نہیں. سچی تو بات ہے، ہم کہتے ہیں یہ بس ریزنس. دیکھیے ہر کام کے نا دو ریزنس ہوتی ہیں، ایک نظر آنے والی، ایک نہ دکھنے والی، ظاہری اور باطنی. ظاہری مینس کیا، سردی تھی، ٹھنڈ لگ گئی، کھٹا کھایا، گلا خراب ہو گیا، یہ ظاہری مینز ہے. کل بہت چلے تو ٹانگوں میں درد شروع ہو گیا، یہ ظاہری مینز ہے. لیکن ہر کام کے اندر ایک باطنی مین بھی ہوتا ہے، ہڈن ریزن. کیوں؟ ٹھنڈ وہ سب کے لیے تھی، صرف تم چند لوگ کیوں بیمار ہوئے؟ چلے تو اور بھی بہت لوگ تھے، تمہاری ٹانگوں میں درد کیوں ہوا؟ اب وہ اندر کی ریزنز تک شیطان ہمیں نہیں جانے دیتا. دنیا میں جو بھی کام ہوتا ہے نا ان دونوں ریزنز کے ملنے سے ہوتا ہے. ظاہر کوئی وجہ بنتی ہے، اندر ہمارا گناہ ہوتا ہے. قرآن اس کو کھول کے کہتا ہے سورہ شورہ میں، تو یہ نظریہ بہت ہی خوبصورت آئے گا کہ وما اصابکم من مصیبت الا بما کسبت ایدیکم، تمہیں جو تکلیف جو مصیبت آتی وہ تمہارے اپنے ہاتھوں کا کیا در ہے. اب وہ بریرہ والے معاملے پہ واپس آ جاتے ہیں. بریرہ کا کوئی ایسا گناہ تھا جس کی پکڑ میں اللہ نے ان کو پکڑا ہوا تھا، یا اس کو کوئی اللہ نے درجہ دینا تھا، تو فرشتوں کو کیا کہا جائے گا؟ اس کا معاملہ ادھر چھوڑ دو، بس ان کو اس کا بدلہ دے دو. ہماری دوست کو نہیں لگے گی. بس ایک چھوٹی سی مثال دے کے آگے چلتی ہوں. ایک شخص پیٹ میں درد ہے، حکیم صاحب کے پاس گیا یا ڈاکٹر صاحب کے پاس گیا، کہتا ہے ڈاکٹر صاحب پیٹ میں بڑا درد ہے، دوا دے دیں. اب ڈاکٹر صاحب کو کہہ دیا کہ درد ہے، بس ختم. ڈاکٹر صاحب کہتے ہیں کیوں بھائی، سناؤ رات کو کیا کھایا تھا. اب وہ یہ نہیں بتاتا کہ میں نے رات کو جلی ہوئی روٹی یا کچے چنے کھا لیے تھے، کوئی ریزن ہوگی نا، وجہ نہیں بتاتا، صرف بیماری بتاتا ہے. تو کیا وہ اس کی صحیح بیماری کو پرکھ سکیں گے؟ اسی طرح ہم لوگوں کو دن رات کہتے ہیں ہمارے لیے دعائیں کرو، پر ہم خود بھی نہیں جانتے کہ یہ بیماریاں تکلیفیں دکھ میں سب کچھ کیوں آ رہا ہے. حتیٰ کہ حدیث میں تھا کہ ایک جیب کے پیسے دوسری جیب میں رکھ کے بندہ بھولے سے دوسری جیب میں ہاتھ ڈال لے تو اس میں بھی انسان کا گناہ جھڑتا ہے. تو لہٰذا اپنے اوپر بڑی گہری نظر رکھنی ہے. تو ان کے حق میں ان کی دعائیں اس لیے قبول نہیں ہوئی ہوں گی، یا اس وقت نہیں ہوئی، یا اتنی ہوئی جتنی ہونی تھی. تو سیدھی سی بات ہے کہ مجھے آپ کی دعا اتنی ہی لگے گی جتنے کو میں ڈیزرو کرتی ہوں. آپ کسی کو کھلائیں کھلائیں، جتنا وہ خود کھائے گا اندر جائے گا اتنا ہی اس کو فائدہ ہوگا نا. تو اس دعا کے موضوع کو سمجھنے کی بہت ضرورت ہے. حضرت موسیٰ علیہ السلام نے دعا کر دی اللہ کی رحمت کو دیکھتے ہوئے، وَرَحْمَتِ وَسِعَتْ كُلَّ شَيْءٍ، اللہ کہتے ہیں ہاں میری رحمت ہر چیز پہ چاہی ہوئی ہے، یعنی میری ایک رحمت تو وہ جو ہر چیز کے شامل حال ہے، ہر چیز پر محیط ہے، ہر چیز کا وجود اور بقا میری رحمت سے ممکن ہے. اگر آپ دیکھیں نا تو یہ کائنات کیا ہے؟ اللہ کی رحمت کا اظہار. دیکھیے رحمت بھی دو قسم کی ہوتی ہے، ایک ہے رحمت عامہ اور ایک ہے رحمت خاصا. رحمت عامہ کیا ہے؟ ساری مخلوق کو ملی ہوئی ہے، ایڈورس ویدر نہیں ہوتا، موسٹلی تو ویدر کول ہی رہتا ہے نا. عام رحمت، زمین ہم چلتے ہیں تو اتنی نہ سخت ہے نہ نرم ہے کہ ہمارے پاؤں یا تو اندر دھس جائیں یا ہم اچھلنا شروع ہو جائیں، ٹھیک ہے. ٹیمپریچر عموماً نارمل ہوتا ہے، رات اتنی لمبی ہے جس میں بس سو سا کے ٹھیک ہو جائیں، دن اتنا ہی لمبا ہے جس میں تھکتے ہیں. پوری کائنات میں اللہ کی رحمت عامہ کا اظہار ہے، مسلم کافر سب لوگ اس کے اندر موجود ہیں. لیکن دوسری ہے رحمت خاصا، یہ اللہ نے خاص لوگوں کے لیے رکھی ہے. وَرَحْمَتِ وَسِعَتْ كُلَّ شَيْءٍ کیا ہے؟ عام، میری چیز، میری رحمت نے سب کو گھیرا ہوا ہے. اور آپ دیکھیں کہ عموماً تو ہم اللہ کی رحمت میں ہی ہوتے ہیں نا، بیمار تو کبھی ہوتے ہیں، دکھی تو کبھی ہوتے ہیں، عموماً دل مطمئن ہوتا ہے، تھکتے تو کبھی ہیں، نارملی ہوتے ہیں ٹھیک. تو گویا کہ اللہ کی اس رحمت کی وجہ سے پوری کائنات میں وہ سکون ہے. لیکن فَسَأَكْتُبُهَا لِلَّذِينَ يَتَّقُونَ وَيُؤْتُونَ الزَّكَاةَ، تو اس کو میں لکھ دوں گا ان لوگوں کے لیے جو تقوی کی روش اختیار کریں گے اور زکات دیں گے، اور وَالَّذِينَ هُمْ بِآيَاتِنَا يُؤْمِنُونَ، جو لوگ ہماری آیتوں پر پختہ ایمان رکھیں گے. یہاں تین باتیں ہیں، یتقون، یوتون الزکات، اور بِآيَاتِنَا يُؤْمِنُونَ، اور آگے پھر ان کی کچھ باتیں ہیں. لیکن یہاں بڑی خوبصورت بات آ گئی، یہ کون سی رحمت لکھنے کی بات ہے؟ بولیے سب مل کے، رحمت خاصا. ادھر سے میرے تو ایسے لگا کہ جیسے دل پہ کوس پڑ گئی نا، ٹھنڈک پڑ گئی. یہ ہے وہ خاص رحمت جو ان تین کاموں کے کرنے والوں کو ملتی ہے. دل میں تقویٰ لے آئے، اور تقویٰ آپ کو پتہ ہی ہے، حفظ نفس نم مایوسم یوسم، نفس کو ہر اس کو اس چیز سے بچانا جو اس کو گناہگار کر دے. جتنا بندہ متقی ہوگا وہ اللہ ہی اللہ کی رحمتوں میں ہوگا، اس کو غصہ آئے گا نہ، اس کو فکر ہوگی نہ، وہ پریشان ہوگا نہ، اس کو کوئی بات بری لگے گی نہ کچھ نہ کچھ نہ کچھ. یہ جو میں اور آپ پریشان ہو جاتے ہیں نا چھوٹی باتوں پہ، یہ تقویٰ کی کمی ہے. اور یوتون الزکات، شیئرنگ، دوسروں کو دینے والوں کو اللہ کی خاص رحمت ملتی ہے. جو شیئر کرے گا उसको मिलेगा। और जो स्टिंजी बन के अपने ही दामन में सब कुछ भरता रहेगा, वो कभी ये खास रहमत नहीं पा सकता। मैं इस रहमत कैसे सोचती हूँ जिसके लिए उर्दू में हम लफ्ज इस्तेमाल करते हैं तस्कीन, तनजल अलैहिमुल मलाइका। नेक लोगों की भी मुख्तलिफ किस्में होती हैं। मेरे खानदान में दोनों किस्म के लोग मौजूद हैं, इतनी नेक बुजुर्ग हैं खानदान की हमारी, अल्लाह उनको जिंदगी दे। मेरा ख्याल है कि अपनी उम्र के लोगों में सबसे इस वक्त ओल्डेस्ट है हमारे करीबी रिश्तों में। इबादत गुजार शुरू से हम थे भी नहीं तो वो मेरा ले तब भी बड़ी थी, और अब तो माशाल्लाह हम भी बड़े हो गए तो वो भी हैं। हर अमल उनमें माशाल्लाह इबादत का, जिक्र का, लेकिन हर वक्त कहती हैं मेरे दिल को धड़का लग, मेरे लिए दुआ करो, मेरे लिए दुआ करो। यानी बेचैन, जिसको आप कहते हैं ना, जिसको अजीब सी बातें यानी कहनी भी नहीं मुझे तो आ रही, तो वो जो उनके पास जाते हैं उसका हाथ पकड़ लेती है, नहीं मेरी दुआ करो, मेरे लिए दुआ करो, मुझे ऐसा। तो मैं कभी कभी हंसती हूँ, बड़ा प्यार है उनके साथ। जैसे मेरी नानी की उम्र की है और नानी की दोस्त भी थी, उनकी भाभी है, तो बहुत हम सब उनसे प्यार करते हैं और वो हम सबसे बहुत प्यार करती है ना। स्पेशल उनको मिलने के लिए हमारी ख्वाहिश होती है, हम जाएं चाहे थोड़ा भी वक्त हो ना उनके पास बैठ के ना, हमें वाकई ऐसे लगता है कि अल्लाह के बंदे से किसी से बातें करते हैं। आई थी बहन मेरे पास, कभी बातें सुनाती हैं, कभी इशारे होते हैं। उम्र अब माशाल्लाह 87-90 में हो गई होंगी, तो ओल्ड उम्र होगी सब कुछ, लेकिन इसके बाबू हमें चैन नहीं। तो मैं उनको हंसी मांगी थी, इसका तो कि आपका ईमान नहीं ठीक, अल्लाह तो कहता है कि ईमान वाले को ला खौफ न लगे वाला मुजाफन, लेकिन उनको रिलैक्स करने के लिए हम इस तरह की बातें करते हैं, लेकिन बड़ी घबराहट वाली है। लेकिन ऐसे भी किरदार मौजूद है माशाल्लाह के उनके चेहरे का इत्मीनान बताता है ये बहुत नेक है। तो ये मुख्तलिफ दर्जे होते हैं, तकवा के दर्जे मुख्तलिफ होते हैं। आप अपने आप को अपने अंदर की हालत से चेक कर सकते हैं कि आपका टेम्परेचर क्या है। अगर दिल के अंदर खौफ और परेशानी और दुख एंड डिस, तो फिर आप मान नहीं सकते। फिर आप देखिए दोनों लफ्ज, यहाँ तकवा की बात है और आगे ज़कात की बात है। तकवा क्या है? अंदर की कैफियत है। आप कोई भी काम कर रहे हैं तो नीयत क्या है? और यूतून ज़कात क्या है? ये बाहर की बात है। आप कह लीजिए कि तकवा का ताल्लुक सिर्फ इंसान की जाती हालत से और ज़कात का ताल्लुक दूसरों से मुतल्लिक है। और यूमिनून जो आखिरी खुम्बियाती ना यूमिनून, ये अमूमी कैफियत है। अब आप यहाँ देखिए कि नमाज का जिक्र कोई नहीं आया। फसा कतुबू हालिल्लज़ीना यत्तकून व यूतून ज़कात, नमाज का जिक्र कोई नहीं, ज़कात का आया है। क्यों बताएंगे, क्या वजह होगी? आधे ही आयतों के टैक्स पे कहाँ नाजिल हो रही है ये आयतें? बनी इसराइल के टैक्स में उनको ज़कात का हुक्म दिया जा रहा है। उनके दीनदारों ने इबादात में से ज़कात को एक किस्म का निकाल ही दिया था, ज़कात की जगह सूद का निज़ाम डाल दिया था। तो इशारा करके कहा कि हाँ, आज भी अब बनी इसराइल के उन लोगों पर मैं ये रहमत लिखूंगा जो तकवा इख्तियार करेंगे। तकवा से मराद ये है कि वो नबी सल्लल्लाहु अलैहि वसल्लम को भी मानेंगे, अल्लाह का खौफ पैदा करेंगे। ये सगे सतेले का फर्क और फिरका वारियत और उसकी कौम और उसकी नस्ल से क्यों नहीं आया, इसको निकाल दें, फिर ज़कात दें, सूद को छोड़ें, ज़कात दें। और वल्लज़ीना भी आयाती ना यूमिनून से कौन सी आयतें अब मुराद है? अब तो बोल देंगे ना, कुरान को भी माने। अब अगली सिफत उसके साथ ही मिल रही है 157। चौथा काम ये लोग क्या करें? अल्लज़ीना यत्तबिउना रसूलन नबियल उम्मीश, जो इत्तबा करें रसूल नबी उम्मी का। वाजे होगी, क्लियर कट अहले किताब बनी इसराइल और ज्यूस को इस्लाम को कबूल करने की दावत दी जा रही है। क्या पता चला कि ये अगर आज अल्लाह की रहमतों में से हिस्सा पाना चाहते हैं तो इनको इस आखिरी नबी की इत्तबा भी करनी पड़ेगी। और कौन सा नबी? कोई नया नहीं है। अल्लज़ी यजिदूनहु मक्तूबन इंदहुम फित तौरात वल इंजील, जिसे वो लिखा हुआ पाते हैं अपने पास तौरात और इंजील में। यानी वो सारी पेशेंट गोइयां फोरकास्ट मौजूद थी, नबी सल्लम के हालात, आपके साथियों के, आपके कामों की सारी बातें मौजूद थी। यहाँ देखिएगा, नबी के लिए लफ्ज रसूल, नबी और उम्मीद, तीन लफ्ज आए हैं। थोड़ा सा इसको साथ ही ले लें, दोबारा करने में वक्त ज्यादा लग जाता है। आप देखिए कि यहाँ नबी सल्लम को अर रसूल भी कहा गया। सबको पता है रसूल क्या होता है, जिस पे किताब उतरती है। नबी भी थे अल्लाह के नबी, ये भी पता है। जो नबी होता है वो रसूल जरूरी नहीं के हो, लेकिन जो रसूल होता है वो जरूर नबी भी होता है, ठीक है। लफ्ज उम्मी को देख लीजिए, आले उम्मीश, उम्मी का लफ्ज क्या है? उम माँ कोई लफ्ज है। पीछे आपने सूरह बकरा में पढ़ा, वमिनहुम उम्मीयून ला यालमून अल किताब, तो उम्मी कहते हैं उस शख्स को जिसके इल्म का सोर्स सिर्फ उसकी माँ हो, यानी माँ के पेट से निकलने के बाद, उसकी गोद से निकलने के बाद किसी स्कूल में नहीं गया, अनपढ़ जिसको उर्दू में आप कहते हैं। हमारे नबी सल्लम जो थे ये लिखना पढ़ना नहीं जानते थे, और आपका कोई उस्ताद नहीं था। क्यों? बाज़ाहर हम सोचते हैं कि ये एक खराब चीज है, लेकिन ये बहुत बड़ी हिफाजत की चीज है दीन इस्लाम की। क्यों? देखिए, हर इंसान पर डायरेक्ट या इनडायरेक्ट, ज्यादा हो या कम, लेकिन अपने उस्ताद का असर होता है। लोग कहते हैं ना, आप फलां के शागिर्द हैं। जैसे बच्चों को पहचान लेते हैं लोग कि तुम फलां, तुम्हारी माँ फलां है, इसी तरह स्टूडेंट्स को देखकर भी पता चलता है। आप कह सकते हैं कि हर तालिब इल्म के ऊपर उसके उस्ताद का एक असर होता है। अब उस्ताद के भी अफकार होंगे, सोचे होंगी, पसंद होगी नापसंद होगी, उसका शक है ना कि अगर कोई गलत चीज भी आ जाए। नबी सल्लल्लाहु अलैहि वसल्लम का अगर कोई उस्ताद होता, मक्का वाले आपको शुरू से मदरसों में आता जाता पढ़ता लिखता देखते, तो जब 40 साल की उम्र में आपने लोगों से कहा कि इकरा बिस्मि रब्बी कल्लज़ी खलक की आयतें आगे, तो पहला सवाल क्या था? किस उस्ताद से सीख के आए आप? समझ गए? किसने सिखाया? तो ये कौन सिखा रहा था? अर्रहमान अल्लमल कुरआन। तो अल्लाह के नबी को इंसानी उस्तादों से दूर करके डायरेक्ट अल्लाह की तालीम की तरफ जोड़ दिया। इसीलिए आपने वो वाक्या पढ़ा होगा कि जब पहली वही हुई तो जिब्राइल अलैहिस्सलाम नबी सल्लम को कह रहे थे कि पढ़ो, और आप एक ही लफ्ज आगे बोल रहे थे, वमा अना बिकारियन, मैं कारी नहीं हूं, मैं नहीं पढ़ सकता। 2-3 दफा वो दोहराते रहे इकरा बिस्मी रब्बी का, आपने उनके पीछे नहीं पढ़ा। कहने वालों ने तो यहां तक कह दिया कि आपने तो जिब्राइल के पीछे भी नहीं पढ़ा, क्योंकि वही ऐसी आती थी, जिब्राइल पूरी आयतें जो भी थी वो बोल देते थे, आप उनके पीछे नहीं दोहराते। जैसे यहाँ हम दोहराते हैं ना कुरान सीखने के लिए, टीचर पढ़ता है फिर हम पीछे पढ़ते हैं, अल्लाह के नबी ऐसे नहीं पढ़ते थे। जो भी आयतें होती थी ना, वो उनको जब जिब्राइल उसको सुनाना खामोश हो चुके होते थे ना, तो उसके बाद नबी सल्लम के सीने अतर पे अल्लाह ताला नाजिल करते थे। ये हम पढ़ेंगे सूरह कियामत में, वला तो हर भी लिसान नकली तो जल भी इन्ना अलैना जमा व बयाना। शुरू शुरू में अल्लाह के नबी को खतरा होता था कि बात भूल ना जाए, जैसे शुरू में तालिब इल्मों को भी डर होता है ना, हाय भूल ना जाऊं लिख लूं, तो अल्लाह के नबी जिब्राइल के पीछे पढ़ना चाहते थे, तो अल्लाह ताला ने मना कर दिया, रुक जाइए, इन्ना अलैना, ये हमारे जिम्मे है कि हम आपकी जुबान से भी जारी कराएंगे और आपके दिल में रखाएंगे। तो गोया के नबी सल्लम के उस्ताद ना होने में इस दीन के मिन जानिब अल्लाह होने की दलील है। बात वाजे? कोई पढ़ा लिखा बंदा कोई बड़ी बात कर दे तो किसको हैरत होती है, वो तो शुरू से करता है। एक कोरा चिट्टान पर बंदा आके एकदम आपको अगर साइंस की कोई इतनी बड़ी बात बता दे कि जो कभी सुनी ना हो, तो आप सोचेंगे ना ये कहाँ से बोल रहा है। तो ये उम्मी होना आपका ऑनर था, मत इसको ऐब समझिए, ये अल्लाह के नबी सल्लम की तरफ। और वैसे भी उम्मी का लफ्ज जो है वो सिर्फ दुनियावी अनपढ़ के लिए नहीं आता, बल्कि आगे दूसरी बात आती है। अब आगे देखिए कि नबी सल्लम के बारे में आता है कि उनका जिक्र किताबों में मौजूद था, मकतूब मफूल का वजन है, हो गया। अब इसके बाद यहाँ ये है कि उन किताबों में क्या था, इसके बारे में तौरात में कुछ कोटेशन हमें मिलती हैं। वो नबी, बल्कि इसके बारे में सूरह सफ में भी तफसील से बात होगी, वहां भी बहुत खूबसूरत आयात हैं जिसमें नबी सल्लम के बारे में इतनी क्लियर बातें उनकी लिखी हुई हैं कि यकीन नहीं आता, ये फिर भी नहीं माने। हैरत की बात यह है ना कि फिर भी नहीं माने, हालांकि तौरात में आता है कि नबी सल्लम जो हैं इनका नाम अहमद होगा, इस्मु अहमद सूरह सफ के अंदर आता है, इंजील में आपका नाम अहमद था, ठीक है। फिर आपकी एक सिफत ये बताएगी कि आप सख्त मिजाज नहीं होंगे, बाजारों में शोरोगुल करने वाले नहीं होंगे। अब हम भी तो अपने ऊपर लिखे, बाजारों में शोरोगुल नहीं करना। अच्छा, जब बच्चियां बाहर रोड पे खड़ी ऊंची आवाज से बोले तो कैसा लगता है? बस जब हम सोचते नहीं है, हम अंदर कमरों में आपस में बोलते हैं, उस वक्त भी सारे बोल रहे होते हैं, कभी किसी डोर से बाहर जाते हुए बच्चियों को देखा करें, बच्चियों को इसलिए कि औरतें फिर भी जरा कम बोलती हैं, ऊंचा बोलती हैं, ज्यादा ही बोलती होंगी, वो वैसे बेचारी अंदर ही इतना बोल चुकी होती हैं कि थक चुकी होती हैं। लेकिन कभी भी कहीं से भी आप डिसमिस हो, यहां से बेशक हो, गलियों में, सीढ़ियों से और नीचे पार्किंग लॉट में खड़े, जरा गौर से देखा करें कि आप कैसे लग रहे हैं। किसी क्लास से आप डिसमिस हो तो खुद को चेक करें, वल्लाह इबादत आवाजों को सुन के मुझे यकीन है कि दूसरे भी देखना शुरू हो जाते होंगे। मैं खुद इस तरह कई दफा ऐसा इत्तफाक होता है, तो ये अच्छा तरीका नहीं है। औरत की तो आवाज भी दूसरों को अपनी तरफ बुलाती है, बार दफा जूतियों की टिप टिप ऐसी होती है जो बुलाती है, लेकिन हमारे नबी कैसे थे, बाजारों में भी शोरगुल नहीं करते, क्योंकि बाजारों में अमूमन शोर ही होता है। फिर आपकी एक सिफत ये थी कि आप बेहुदा गो नहीं थे, उलफुल नहीं बोलते थे, ऐसे वल्गर टॉक नहीं करते थे, बदी का बदला बदी से नहीं देते थे। अब आप जरा लिखें, ये एक चेकलिस्ट बना रहे हैं उम्मत के लिए, अपने लिए बना के कोई एक तो दीवार का हक अदा कर दे, इन चीजों को लिख के रख के नजरों के सामने रखें कि हम ऐसे हैं कि नहीं, मैं ऐसी हूं कि नहीं। फिर अल्लाह के नबी का मौलद, मक्का का लफ्ज आता है वहां, मक्का मौलद होगा। आपको तक यहूद ने क्या किया, लफ्ज मक्का को तहरीफ करके बक्का कर दिया, और बक्का नाम की एक वादी फलस्तीन में बना ली, क्योंकि अल्लाह के नबी का ताल्लुक मक्का से काटना है। वो ये नहीं मानते ना कि नबी सल्लल्लाहु अलैहि वसल्लम मक्का से आएंगे, वो कहते हैं फलस्तीन से ही आएंगे। तो उन्होंने इस किस्म की खयानतें की अपनी किताबों में कि जिससे नबी सल्लल्लाहु अलैहि वसल्लम का ताल्लुक मक्का से काटकर बैतुल मकदस से हो। फिर इसी तरह आपका महजर, महजर कहते हैं जहां आप हिजरत करके जाएंगे वो तैबा यानी यसरब, जिसको आज के दौर में मदीना कहते हैं, उसकी तरफ आता है। फिर कहा ये वो नबी होगा जो और उसकी कौम बुलंदी पर चढ़ते हुए अल्लाह अकबर कहेंगे। सच बताएं, आज जब सीढ़ियां चढ़ के आ रहे थे तो कहा था अल्लाह अकबर। ठीक है, जिन घरों में डबल स्टोरी है उनके लिए तो मुफ्त की नेकियां हैं, बचपन से बच्चों को इसका आदी कर दें, उतरते हुए सुभान अल्लाह, चढ़ते हुए अल्लाह अकबर। और कहा कि उस नबी की उम्मत का नाम हम्मादून होगा, हम्माद बहुत ज्यादा तारीफ करने वाले। फिर इसी तरह आप देखिए कि नबी सल्लम के और आपकी उम्मत के पहनने उड़ने की बातें उनकी किताबों में, इनकी किताबों में ये चीज आती है कि ये वो नबी होगा कि जिसकी उम्मत जो है वो आजार पहनेगी। पहले दौर में जो लोग थे ना, वो एक लंबा कुर्ता पहनते थे और वो ही पूरे जिस्म को छुपाता था, लेकिन ये जो आजार समझते हैं ना, शलवार ट्राउजर, ये उम्मत मुस्लिमा का एक शियार है। अल्लाह अकबर, आप देखिए कि इतनी सिफात का जिक्र होने के बावजूद भी कोई ना माने तो फिर इसको तासुब नहीं कहेंगे। जैसे अब हमें भी तो पता चल गया ना कि ये कुरान कितनी खैर वाला है, किसी को शक है 8 पारों के बाद, नहीं है ना। फिर अगर हम इसको ना माने, फिर इसके साथ हमारा मामला ना हो, तो फिर आप खुद देख सकते हैं। फिर बहुत सारी और चीजें हैं जिसकी इधर जरूरत नहीं महसूस होती, लेकिन इनकी किताबों में थी। और आपको पता है कि हिरकल के दरबार में जब अबू सुफियान गए थे तो उस वक्त उसने भी यही किस्म के सवाल किए थे कि वो नबी कैसा है, तो कहा कि वो अच्छे कामों का हुक्म देता है, बुराइयों से रोकता है। तो हर बात के जवाब में वो यही कह रहा था कि हाँ नबी ऐसे ही होते हैं। तब अगली आयतों में कुछ ऐसे खसाइस हैं जो अल्लाह के नबी के थे खास तौर पे, और आज हम उम्मतियों को इसी पे अमल करना है। लिस्ट में अगली चीज क्या आ रही है, मकतूबतन इंदहुम फित्तौरात वल इंजील, पढ़ते थे क्या, पढ़ते थे क्या, करते थे या मुरुहुम बिल मारूफ, वो मारूफ का हुक्म देता है, या मुरुहुम वो हुक्म देंगे इनको मारूफ का, वयनहाहुम अनिल मुनकर और रोकेंगे उनको बुराइयों से, वयुहिल्लु लहुमुत्तैयिबात और इनके लिए पाक चीजों को हलाल कर देंगे, और वयुहर्रिमु अलैहिमुल खबाइस और इन पर वो खबीस यानी नापाक गंदी चीजें जो हैं वो हराम कर देंगे, वयदअन्हुम इसरहुम वलअग्लाल अल्लती कानत अलैहिम और इनसे उतार देंगे इनके बोझ और तौब जो इनकी गर्दनों में पड़े होंगे। अब ये सारी सिफात जरा एक एक करके देख लें, फिर आज के अगले हिस्से पे चलते हैं। पहली बात देखिए कि क्या अमर बिल मारूफ और नहीं अनिल मुनकर सिर्फ नबी सल्लल्लाहु अलैहि वसल्लम का अमल था, क्या उम्मत को इसका हुक्म दिया गया, कुंतुम खैर उम्मत उखरिजत लिन्नास तामुरूना बिल मारूफी वतनहौना अनिल मुनकर, और ये वजह तासीस है उम्मत मुस्लिमा के। मुश्किल जुमला है, उम्मत मुस्लिमा को वजूद में लाने का जरिया अमर बिल मारूफ और नहीं अनिल मुनकर है। आज हम करते हैं, बाहर को छोड़ दें अभी फिलहाल, अभी हम इतने बड़े नहीं हुए, क्या हम घर वालों को भी अमर बिल मारूफ और नहीं अनिल मुनकर करते हैं? छोटे बच्चों को तो हर वक्त कोसते रहते हैं, बड़ों को करते हैं? जब बच्चों के कद हमारे कद से बड़े होने लगते हैं ना, हम सोचते हैं कि बस अब ये कुछ हम इनको नहीं कह सकते, और जान के उनको हथेली का चाला बना लिया, माइंड कर जाएंगे, ऑफेंड होंगे, अनाइड होंगे, दिस होंगे, वो होंगे, और इस तरह की कहानियां। तो जितना आप उनसे डरेंगे वो होगा। देखिए, एक बाप खुद मस्जिद जाता है, اور بچے کو نہیں اٹھاتا. آپ کو روایت پتا ہے؟ اس کی بھی نماز قبول نہیں ہے. جی جب تک ہم اپنے ارد گرد والوں کو نہیں روکتے, یعنی آپ کہتے ہیں کہ شوہر ہیں اور شوہر صاحب نماز پڑھتے ہیں اور بیوی کو کچھ نہیں کہتے کہ بیگم سوئی ہوئی ہے ان کو نہیں اٹھاؤں اور بیکاز آئی ایم اے جینٹل مین اور ڈونٹ ٹاک اباؤٹ ریلیجن اٹس یور پرسنل میٹر. یہ آج کے دور میں جتنے خوبصورت سلوگنز ہیں نا ظاہر دیکھنے میں خوبصورت, یہ غیر اسلامی کا ہے. ایک مہذب ماں چاہے وہ جتنی مرضی سوشلائز کرنے والی دنیا کے ناطے سے بڑی سویٹ آنٹی ہے وہ, شی از سو سویٹ, اگر اپنے بچے اور بچی کو برے پہ روکتی اور اچھے کا حکم نہیں کرتی تو قرآن اس کو بالکل سویٹ نہیں کہتا, وہ کڑوی ہے, بٹر ہے وہ. دیکھیے باہر والوں تک تمہارے گھر والے بعد میں ہی پہنچیں گے نا, ہم اپنے گھر والوں کو گھر میں کیوں نہ سمجھا رہے. اور ماں کے پاس تو میں کہتی ہوں 101 گر ہوتے ہیں. کبھی آپ نے دیکھا بچے دودھ نہیں پیتے؟ نہیں پیتے تو مائیں کیسے پلاتی ہیں؟ ملک شیک بنا دیں گے, آئس کریم کے بہانے دودھ پلا دیں گی, ٹھیک ہے ڈیزرٹ بنا دیں گے ان کی پسند کا, کسی نہ کسی بہانے دودھ ڈال ہی دیتی ہیں ان کے اندر. تو آپ جب ان کو دین نہیں اچھا لگتا تو آپ اس دین کے کوئی شیک بنا کے پلائیں ان کو. یہ جو ایک آئسولیشن کا کلچر بن گیا نا کہ ایک گھر میں رہتے ہوئے آپ کچھ کہہ نہیں سکتے, لائٹ نہیں جلا سکتے اور آپ اپنے بچے کو اٹھا نہیں سکتے اور یہ نہیں کر سکتے, صرف اپنے بچے کی بات کر رہی ہیں ابھی دوسرے کی تو بات ہی نہ کریں, یہ انتہائی غیر اسلامی کلچر ہے. اللہ کے نبی کا حال یہ, آپ اپنی بیویوں کو راتوں کو اٹھ اٹھ کے کہا کرتے تھے کہ اٹھو تہجد پڑھو, اے ملی فاطمہ آپ کی بیٹی تھی ان کو کہتے تھے یا فاطمہ اٹھو تہجد پڑھو, آپ اپنی پھوپھیاں یا صفی یا تو او میری پھوپھی یا فلاں اٹھو عبادت کرو کل قیامت کے دن ہی سانس پہ نہ آنا کہ میرا بھتیجا میدان محشر میں میری سفارش کر لے گا. اپنی بیویوں کے لیے کہا کرتے تھے کوئی ہے جن حجرے والیوں کو اٹھائے. اب آپ بتائیے کہ آج کا جینٹل مین کسی کو اٹھا نہیں سکتا اور آج کی بیوی اس کے پاس ایک ہی لفظ بڑا جی میں بڑی مجبور ہوں. صرف اس معاملوں میں سارے گھر میں سب کچھ کنٹرول کرتے ہیں ہم لوگ, طریقہ بھی آتا ہے, ایڈورس کنڈیشنز ہوں گی فیو مے بی 5 اور 10%, 90% عورتوں کا گھر پہ کنٹرول پورا ہوتا ہے. کیونکہ وہ پنجابی میں کہتے ہیں جدے ہاتھ ڈوئی ہوتا ہر کوئی, سنا ہے. اب کھانا انہوں نے آپ کے ہاتھ سے کھانا ہے, آپ کھانا ان کو, آپ اپنے کھانے میں نمک تیز کر دیں. کیوں بھائی تیز ہو گئے؟ وہ میں اس غم میں تھی کہ تم آج نماز کے لیے نہیں اٹھے. سچی بات ہے میرا دماغ ہی خراب ہو گیا تھا, میں تو اس وقت پریشان تھی. آپ پھر ان کے لیے ناشتے بنا بنا کے ان سے پوچھتے ہیں کون سا انڈا کھاؤ گے کون سی بریڈ لو گے, تو یہ تو پھر ہم نے خود بگاڑا نا. تو بہرحال بچوں کی عادت ہے بات کرنے کی, تو کیونکہ اسی سے کام شروع ہوگا. باہر کی تبلیغ کی آپ کو اجازت ملتی ہے نہیں ملتی وہ دور کی بات ہے اور اس کے لیے کوئی پوچھتا بھی نہیں ابھی آپ سے, لیکن کلکم رائیون تم میں سے ہر ایک رائی ہے اور ہر ایک سے مسئولیت ہوگی اس کی رعیت کے بارے میں. تو گھروں کا ماحول ہم سب ایسا بنائیں کہ امر بالمعروف اور نہی عن المنکر آسان ہو. کیا جمعت نے اس کو الٹ نہیں دیا؟ نبی تو معروف کا حکم اور منکر سے روکتا تھا, آج ہم کس چیز کے اشتہار بنے ہوئے ہیں؟ برائیوں کے اشتہار. دیکھی تھی سنی تھی پڑھا تھا ایڈ دیکھا ہے, میں لے جاؤں گی تم دیکھنا. برائی کو تو اس طرح پروموٹ کریں گے, چھوٹی چھوٹی باتوں پہ ہمیں اپنے دوست اور عزیز یاد آ جاتے ہیں, لیکن نیکیوں پہ کہتے ہیں دیکھ لو دیکھ لو سوچ لو, بہت مشکل ہوگی. پھر اس طرح کے ہمارے ایٹیچیوڈ ہو جاتے ہیں بعض اوقات. پھر آپ دیکھیے کہ یہ یحرم علیہم الخبائث یہ بھی کلیئر ہے, پھر جو سورت نساء آیت 160 میں بھی تم پڑھ چکے ہیں نا کہ بنی اسرائیل پر ان کی شرارتوں کی وجہ سے کچھ چیزیں حرام ہوئی تھیں اس لیے اللہ کے نبی نے حلال کروائی. چوتھے پارے کی پہلی آیتیں یاد ہیں, دوسری آیتیں بلکہ کل تام انکان حل لبنی اسرائیل الا ما حرم, کہ بنی اسرائیل پر ہر کھانا حلال تھا لیکن جو حضرت یعقوب نے اسرائیل نے خود اپنے اوپر نفس حرام کیا تھا وہ حرام. تو ان کے اندر ان کے علماء کے اندر تقوی کا ایک ایسا آرٹیفیشل قسم کا نظام بن گیا تھا کہ اس کی وجہ سے وہ حلال کو بھی حرام کر دیتے تھے. دیکھیے اس کو سمجھ لیں کہ حلال حرام کب ہوتا ہے اور حرام حلال کب ہوتا ہے. دین جو ہے نا اٹس جسٹ لائک روم ٹیمپریچر. اس وقت ہم اگر یہ بلب بند بھی کر دیں اور ساری ونڈوز کھلی ہوں تو میرا خیال ہے سب سے زیادہ سودنگ ہوتی ہے سن لائٹ, ٹھیک ہے نا. دین از جسٹ لائک سن لائٹ, کرسٹل کلیئر آپ کو ہر چیز دکھتی ہے جب آپ سورج کی روشنی میں دیکھتے ہیں. लेकिन जब आप बल्ब के नीचे आएंगे तो पीला दिखेगा, लाइट के नीचे आएंगे तो सफेद दिखेगा, डिम लाइट में आएंगे तो ग्रीन दिखेगा, कलर चेंज हो जाते हैं ना। बिल्कुल इसी तरह जो हमारा दीन फितरत से इतना मैच करता है, इट्स वेरी क्लियर। इस्लाम में दीन का ये कोई तसव्वुर नहीं कि उसको देखकर लोगों के जहन में कि ये दीन वाला है, समझ रहे बात को। जो बामल जिंदगी बसर कर रहा है अल्लाह के मुताबिक, अल्लाह की नजर में वो 100% दीनदार है। हम दीन को रखते हैं कुछ कपड़ों, कुछ हाल होलिए और कुछ रिचुअल्स के साथ। इनके उलमा ने जब अपने ऊपर जरा एक दीन का कपड़ा डाला तो लोगों को कुछ सिखाना था ना, तो जिसको आप कहते हैं ना एहतियात के तकाजे में, एहतियातन इसको हराम कर देते हैं। चलिए मैं आपको छोटी सी एक मिसाल देती हूँ, सिर्फ समझने के लिए, कोई जरूरी नहीं कि आप उससे कुछ और सोचने लग जाएं। बस आप देखिए कि जैसे हम मुसलमान हैं, हमें पता है कि इस्लाम में जो शादी होती है ना, शादी बिल्कुल निकाह और वलीमे का नाम है, दैट्स इट। शादी हुई, रुखसती हुई, चली गई। अब आपने पढ़ा कि कुछ कल्चर ऐसे हैं कि वो शादी से एक दिन पहले, 2 दिन पहले पीले जोड़े की रस्म करते हैं, मिसाल है ना, ये बात मारू कुछ ढकी छुपी बात भी नहीं। अब वो पीला जोड़ा जो तो ऐसे ही था। अब दीनदार तबके में कुछ लोग हों वो कहें कि ये तो बड़ी बुरी रस्म है और इसमें तो शिर्क भी है, चलो आओ मिलके किसी तरह उम्मत को इससे रोकते हैं, वो पीले जोड़े पे कैसे बात करेंगे। चलो क्यों ना, क्या ख्याल है कि पीले रंग को ही ना हराम कर दें, तकवा इख्तियातन। हम बस सबको एक ऐलान कर देते हैं कि जी पीला रंग हराम है, चलो जी ठीक है। अब वो ऐलान कर दें कि आज के बाद पीला रंग बनना ये गलत है, ये वो, ठीक है। अब जब पीला रंग बना कपड़ों में हराम हो गया, ठीक है, ना रहेंगे पीला रंग, ना लोग पीले जोड़े पहनेंगे, ना माइयां होंगी, हो गई बात। कुछ अरसे के बाद लोग एक सवाल करेंगे, अच्छा जी पीले रंग के कपड़े तो हराम कर दिए, तो पीले रंग के खाने, कहेंगे अच्छा हाँ हल्दी पीली होती है, चलो जी अगला दौर आएगा वो कहेंगे हल्दी हराम, वो कहेंगे अच्छा जी हल्दी हराम है तो आमों का क्या कसूर है, तो वो आम हराम कर दें। ये है वो बात जिसको अल्लाह ताला ने इधर बताया कि उनके फिकियों ने यदाउन मिस्रहुम वल अगलाल अल्लती कानत अलैहिम, यहूद के मजहबी तबके में जब रिजिडिटी आई तो उन्होंने अल्लाह की हलाल को भी हराम कर दिया। आज हम मुसलमानों में ऐसे कोई कॉन्सेप्ट हैं, एक खास तरीके से दुपट्टे को ऐसे गोल सा गुच्छू सा बना के चुटिया के पीछे से निकाल के आगे रखने को। मैं खुद भी अपनी बात बता सकती हूँ, हमारे कल्चर में वुजू करने से पहले खास तरीके से दुपट्टा बांधना होता है। अब तो उस कहते हुए भी हंसी आती है, लेकिन एक वक्त था कि जहन में आता था कि इसके बगैर वुजू ही नहीं होता। क्या आज हमारे कल्चर में ये नहीं है कि सर पे दुपट्टा लेना लाजमी है वुजू के दौरान, गिर जाए पड़ जाए अंदर जो भी है, अजान के वक्त सर पे दुपट्टा लेना, ये वो चीजें अगलाल और ऐसी चीजें। देखिए एक होता है गुल, अगलाल पता क्या, जैसे ये देखिए किसी के हाथ आगे से आप बांध देते हैं ना, हथकड़ियां क्या होती हैं, आप आगे बांधे, और अगलाल क्या, ये देखिए ऐसे पीछे, किसी पहले करते थे लोग, यानी किसी के हाथों को गर्दन के पीछे बांध देना कि वो काम ना करे, इसको अगलाल कहते हैं। और ये वही लफ्ज है जो पीछे कितने रंग बदले, गिल गुल, कहीं कीना है कहीं बुगज है। तो लिहाजा आप देखिए कि खुद साख्ता पाबंदियों की तरफ इशारा है कि इनसे अवाम को निकालने की जरूरत थी। अल्लाह ने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के जरिए ये काम करवाया। और यहाँ फिर मैं आपको ये बात बता दूं कि अल्लाह ये काम हर 100 साल बाद करवाता है। हदीस है कि जब दीन में इजाफे हो जाते हैं ना, कुछ ज्यादा कुछ कम, तो अल्लाह हर 100 साल बाद एक मुजद्दद को भेजता है। मुजद्दद मीन रिवाइवल, तजदीद करता है जो दीन की, और फिर वो उन चीजों को निकाल देते हैं। सेम यही काम अपने वक्त में हजरत ईसा अलैहिस्सलाम के जरिए हुआ था, जब ज्यूज के उलमा ने खराबियां की और हजरत ईसा को कत्ल करने की जो कोशिश की गई थी उसकी वजह ये थी। पढ़ चुके हैं ना सूरह मायदा में कि ज्यूज के उलमा ने उन पर इल्जाम लगा दिया कि ये हमारे दीन को बड़ा आसान कर रहा है और हम पे तनकीद करता है। नबी सल्लल्लाहु अलैहि वसल्लम से फिर सेम वही काम तब लिया गया जब ईसाइयों में, क्रिश्चियंस में यही काम शुरू हो गया। वो कहते थे ये दीन आसान करते जा रहे हैं, आज भी ऐसे ही है। जब आप कुरान को, मैंने शुरू में एक जुमला बोला कि शायद कुरान पढ़ने से आपको जिंदगी मुश्किल लग रही है, लेकिन मेरा अपना दिल इस पर इत्तफाक नहीं करता। मुझे यकीन है इन 8 पारों के बाद आपके दीन में दीन का एक आसान सा पहलू सामने आया होगा। क्या आपको मुश्किल लगा? मुश्किलात तो हम पे पहले डली हुई थी। फिर आप देखिए कि इसमें जो इसर है ना बोझ, ये कौन से बोझ थे? ये रस्म रिवाज के बोझ थे। शादी ब्याह गम दुख ऐसे वक्तों में ऐसे काम करने जो हर एक की पहुंच में ना हो, अल्लाह ताला ने नबी के जरिए इनको हलाल किया। पीछे पढ़ चुके हैं मक्का के कल्चर में औरत जब बेवा हो जाती थी तो गोया के पूरे खानदान के लिए वो एक किस्म की निशाना बनती थी। ایک سال تک اس کے اوپر ظلم روٹتے تھے، پھر کہیں جا کے عدت سے نکلتی تھی۔ اللہ نے نبی کے ذریعے 4 ماہ 10 دن کی ایک صاف ستھری عدت رکھا دی، تو اللہ کے نبی کے ذریعے یہ سب چیزیں جو تھی ختم ہوئیں۔ لیکن افسوس کی بات کیا ہے کہ ہم آج وہی بوجھ پھر لاد رہے ہیں۔ اس پہ ایک درس دیا تھا میں نے 1-2 سال پہلے، ربیع الاول کے لیکچرز میں اگر آپ دیکھیں، کو یہی آیتیں لی تھی، اور یہ آیتیں بڑی خوبصورت ہیں ہم مسلمانوں کو نبی صلی اللہ علیہ وسلم کا اصل روپ دکھانے میں، کہ آپ صرف نماز روزے کی ذکر نہیں کریں۔ لیکن یہاں کوئی نماز کی بات نہیں ہے، اگر دین کے ساتھ ان چیزوں کا تعلق نہ ہو، شادی کی رسم میں، منگنی کی رسم میں، دعوت کی رسم میں، کھانے کی، تو اس آیت کا کیا مفہوم ہے؟ آپ اس آیت میں یہ پڑھ رہے ہیں کہ اللہ کے نبی اس لیے آئے کہ لوگوں کو نماز پڑھائیں؟ کوئی بات ہی نہیں۔ یہ بوجھ اور طوق اور رسموں کی باتیں کہ جس کی وجہ سے آج کتنی بچیاں بیٹھی ہوئی ہیں جہیز نہ ہونے کی وجہ سے، ڈائریکٹ اور انڈائریکٹ ہر جگہ اس کا اثر ہوتا ہے۔ آپ وہ لاڈی نہیں دیکھ سکتے جو دوسرے نے دیکھ لیے تھے، اب جب آپ دیکھنے کے قابل ہوں گے پھر آپ کے ساتھ کوئی معاملہ آئے گا۔ تو لہٰذا اللہ تعالیٰ اپنے نبی کی یہ ساری صفات دے کر ہم سب کو دعوت دیتے ہیں کہ ہم بھی اپنا محاسبہ کریں۔